यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म प्रवीण पोखरेल। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा नेपाल पशुजन्य उत्पादनमा आत्मनिर्भर भएको घोषणा। नेपालमा रासायनिक मल उद्योग निर्माण प्रक्रिया शुरू भएको र कृषि उत्पादन बढ़ाएर निर्यात बढ़ाउन सरकारले ध्यान दिएको प्रधानमन्त्री ओलीको भनाई। सत्तारूढ़ नेकपा एमालेको संसदीय दलको बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने। वरिष्ठ नेता माधव कुमार नेपाल सहित 4 जना नेताबाट स्पष्टीकरण प्राप्त भएको एमाले मुख्यालयद्वारा जानकारी। रेशम चौधरीको रिहाई सहितका टीकापुर घटनाका मुद्दा सम्बोधन गर्न वार्ता टोली गठन गर्ने गृहमन्त्री रामबहादुर थापाको आश्वासन। विद्यालयमा पठन पाठन गर्दा भीड़भाड़ नगर्न र जनस्वास्थ्य एवं सुरक्षाका मापदण्ड कड़ाईका साथ पालना गर्न शिक्षा मन्त्रालयको आग्रह। र अफगानिस्तानमा सुरक्षा कार्यवाहीमा कम्तीमा 27 जना लड़ाकूको मृत्यु। समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि क्षेत्रलाई निर्वाहमुखी नभई आधुनिक र उत्पादनमूलक क्षेत्रका रूपमा विकास गरिने बताउनु भएको छ। कृषि तथा पशु पंक्षी विकास मन्त्रालयद्वारा ललितपुरमा हिजो आयोजित नेपाललाई पशुजन्य उत्पादनहरूमा आत्मनिर्भर घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढ़ाउँदै कृषि उपज र सामग्रीको निर्यात गर्ने गरी योजना बनाइने बताउनुभयो। प्रधानमन्त्री ओलीले स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नु आजको आवश्यकता भएको बताउनुभयो। प्रधानमन्त्री ओलीले युवाले आर्थिक क्षमता वृद्धि हुने खालका व्यवसाय शुरू गर्नुपर्ने बताउनुहुँदै कृषि बीमाको प्रिमियम शुल्क कम गर्न ब्याङ्कहरूलाई आग्रह पनि गर्नुभयो। प्रधानमन्त्री ओलीले किसानलाई मलको अभाव हुन नदिन स्वदेशमै रासायनिक मलको कारखाना निर्माण प्रक्रिया अघि बढ़ेको पनि उल्लेख गर्नुभयो। समारोहमा प्रधानमन्त्री ओलीले नेपाल मासु र अण्डामा आत्मनिर्भर भएको घोषणा गर्नुभएको थियो। कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा कुमारी अर्यालले 5 वर्षभित्र सबै प्रकारका पशुजन्य उत्पादनमा आत्मनिर्भर हुँदै कृषिजन्य उत्पादन निर्यात गर्ने कार्ययोजना मन्त्रालयले अगाडि सारेको बताउनुभयो। मन्त्री अर्यालले विद्यालय तहबाट नै कृषि सम्बन्धी जानकारी दिने उद्देश्यले हरेक विद्यालयमा कृषि प्रयोगशाला निर्माण गरिने पनि बताउनुभयो। मन्त्री अर्यालले कृषकहरूको क्षमता विकासका लागि एकीकृत शिक्षा कार्यक्रम ल्याइने बताउनुभयो। समारोहमा पशुजन्य उत्पादनमा संलग्न भएर राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउने व्यवसायीहरूलाई सम्मान गरिएको थियो। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजका लागि संसदीय दलको बैठक बोलाउनु भएको छ। प्रधानमन्त्री ओलीले आज दिउँसो 3 बजे प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय दलको बैठक बोलाउनु भएको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो। बैठकमा पार्टीभित्र देखिएको आन्तरिक विवाद, समसामयिक विषयवस्तु तथा आगामी योजनाका विषयमा छलफल हुने बताइएको छ। नेकपा एमालेका नेता माधव कुमार नेपाल सहित 4 जना नेताले पार्टीले सोधेको स्पष्टीकरणको जवाब दिनुभएको छ। एमाले नेताहरू नेपाल सहित भीमबहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भूषालले पार्टीद्वारा सोधिएको स्पष्टीकरणको जवाब हिजो पार्टी कार्यालयमा आइपुगेको पार्टी मुख्यालयका कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिनुभयो। यही चैत 7 गते बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले पार्टी विपरीतका गतिविधि गरेको भन्दै उहाँहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। यही चैत 8 गते महासचिव ईश्वर पोखरेलले पत्र लेख्दै उहाँहरूले पार्टी हित विपरीत गतिविधि गरेको भन्दै एमालेको विधानको दफा 49 1, 2, 3, 4, 5, 6, 7, 9 र 14 अनुसार कार्यवाही किन नगर्ने भन्दै स्पष्टीकरण सोध्नु भएको थियो। स्पष्टीकरणको जवाफमा उहाँहरूले आफूहरू पार्टी विरोधी गतिविधि आफूहरूले नगरेको र नव राष्ट्रिय महाधिवेशनको निर्णय र निर्देशन तथा पार्टी विधान र पद्धतिमा रहेको जवाफ पठाउनु भएको छ। नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक यही चैत 20 गते शुक्रबार दिउँसो 2 बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुर सानेपामा बस्ने भएको छ। बैठकमा केन्द्रीय कार्य समितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। गृहमन्त्री रामबहादुर थापाले थारू समुदायले राखेका माग सम्बन्धमा छलफल गर्न मन्त्री परिषद बैठकले वार्ता टोली गठन गर्ने जानकारी दिनुभयो। माइतीघर मण्डलामा विभिन्न माग राखी आन्दोलनरत थारू कल्याणकारी सभा, थारूहट, थारूवान संयुक्त संघर्ष समिति, केन्द्रीय आन्दोलन परिचालन समितिको ज्ञापन पत्र हिजो बुझ्नुहुँदै गृहमन्त्री थापाले टीकापुर घटना लगायत थारू समुदायले राखेका 19 बुधे मागबारे सरकार गम्भीर रहेको बताउनुभयो। नेत्र विक्रमचन्द नेतृत्वको पार्टीसँग पनि वार्ताका माध्यमबाट समस्या समाधान गरिएको बताउनुहुँदै गृहमन्त्री थापाले थारू समुदायको माग पनि वार्ताबाटै टुंगोमा पुर्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो। गत फागुन 10 गते राति घरमा सुतिरहेको अवस्थामा ओछ्यानसहित बेपत्ता भएका महोत्तरी जिल्लाको पिपरा गाउँपालिका 5 65 वर्षीय मुसाफिर झा र 58 वर्षीय गीतादेवी झा दम्पतिको शव फेला परेको छ। प्रदेश नम्बर 2 प्रहरी नायब महानिरीक्षक धीरज प्रताप सिंहले छुट्टा छुट्टै दुईवटा प्लास्टिकका बोरामा शरीरका सबै मासु गलिसकेको र कंकाल मात्रै बाँकी रहेको अवस्थामा हिजो झा दम्पतिको शव फेला पारेको जानकारी दिनुभयो। दुवै शव झा दम्पतिकै रहेको निजका छोरा मनिष कुमार झाले पहिचान गरेको प्रहरी नायब महानिरीक्षक सिंहले बताउनुभयो। मृतकका छोरा मनिषले कपड़ा चूरा र पोतेका आधारमा बाबुआमाको पहिचान गरेको महानिरीक्षक सिंहले जानकारी दिनुभयो। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले 4 पक्राउ गरी सार्वजनिक गरिसकेको छ। संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको हिजोको बैठकमा सांसदहरूले पुरातात्विक सम्पदा, पर्यटकीय स्थल र सांस्कृतिक क्षेत्रको संरक्षण, विकास र प्रवर्धनको ठोस नीति तथा योजना बनाउन आवश्यक भएको बताउनु भएको छ। बैठकमा सांसदहरूले पर्यटन प्रवर्धनका नाममा स्थानीय तहहरूमा अव्यवस्थित संरचना निर्माण भइरहेको भन्दै त्यसलाई व्यवस्थित गर्न स्पष्ट र ठोस नीति बनाउन सरकारलाई निर्देशन दिनुपर्ने बताउनुभयो। सरकारले पहिचान गरेका 100 गन्तव्यको विकास र प्रवर्धनमा ध्यान पुग्न नसकेको भन्दै सांसदहरूले 7 प्रदेशका प्रमुख गन्तव्यहरूको पहिचान गरी प्रवर्धन र विकास गरिनुपर्ने बताउनुभयो। प्रतिनिधिसभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले निर्माणाधीन माथिल्लो तामाकोशी जल विद्युत आयोजनाको स्थलगत निरीक्षण गर्ने भएको छ। समितिको हिजो बसेको बैठकमा सभापति पूर्णा कुमारी सुवेदी नेतृत्वको 11 सदस्यीय टोलीले यही चैत 14 गते आयोजना निर्माण स्थल दोलखामा पुगेर अनुगमन गर्ने निर्णय गरेको हो। समितिले भूमि सम्बन्धी समस्या समाधान गर्न सरकारले गठन गरेको आयोगका कामको अनुगमन गर्न सांसदहरू राजबहादुर बुढा छेत्री, शान्तिमाया तामाङ र सत्यनारायण शर्मा खनाल सदस्य रहेको उपसमिति गठन गर्ने निर्णय पनि गरेको छ। समाचार रेडियो नेपालबाट सुन्दिनुहुन्छ। अब एकैछिन विज्ञापन।
नेपाल टेलिकमको 4G LTE मोबाइल सेट सम्बन्धी सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 3 1800 मेगाहर्जका साथसाथै VAN 20 800 मेगाहर्ज र VOLTE समेत सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोविड 19 संक्रमणको जोखिम बढ़ने सम्भावना भएकाले विद्यालयमा पठन पाठन गर्दा भीड़भाड़ नगर्न तथा जनस्वास्थ्य र सुरक्षाका मापदण्डको कड़ाईका साथ पालना गर्न आग्रह गरेको छ। शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा हिजो बसेको बैठकले शिक्षक तथा विद्यार्थीको स्वास्थ्य र शिक्षण संस्थाका क्रियाकलापमा पर्न सक्ने प्रतिकूल असरका विषयमा समीक्षा गरी स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताउनुभयो। प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा 2077 पूर्ण रूपमा अनुसरण गर्न तथा शिक्षण संस्थामा सभा, समारोह, वार्षिकोत्सव जस्ता भीड़भाड़ हुने प्रकृतिका कार्यक्रमको आयोजना नगर्न नगराउन समेत आग्रह गरिएको छ। नेपालमा हिजो थप 120 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 2891 नमूनाको परीक्षण गर्दा 120 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या 276,509 पुगेको छ। यस्तै हिजो थप 85 जना कोरोना संक्रमण मुक्त भएका छन्। हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या 272,272 पुगेको छ। हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या 98.5% पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले सरकार समृद्ध नेपाल निर्माण अभियानमा लागि परेको बताउनु भएको छ। दोलखाको सैलुङ गाउँपालिकामा हिजो आयोजित कार्यक्रममा मन्त्री गुरूङले पछिल्लो राजनैतिक घटनाक्रमले अभियान अघि बढ़ाउन सहयोग पुगेको तर्क गर्नुभयो। मन्त्री गुरूङले सरकार परिवर्तनका लागि सबै शक्ति लागि परेको भए पनि सरकार परिवर्तन नहुने स्पष्ट पार्नुभयो। मन्त्री गुरूङले राजनीतिक कारणबाट नागरिकलाई निराश नहुन आग्रह समेत गर्नुभयो। जर्मनीले नेपालको हरित पुनप्राप्ति प्रोत्साहन तथा समावेशी विकासका लागि 1,40,00,000,000 रूपियाँ अनुदान सहयोग गर्ने भएको छ। अनुदान सहयोग सम्बन्धी सम्झौता पत्रमा नेपालका लागि जर्मनीका राजदूत रोलान्ड सेफर र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले हस्ताक्षर गर्नुभएको काठमाडौँस्थित जर्मनीको दूतावासले जनाएको छ। नेपालको नगरोन्मुख भेगका निजी तथा सार्वजनिक क्षेत्रमा कृषिभूमि, सौर्य ग्रीड विस्तार, सौर्य ऊर्जाको उपयोगबाट सिंचाईको व्यवस्था तथा समावेशी आर्थिक विकासका लागि अनुदान सहयोग खर्च गरिनेछ। हुम्लाको सल्लीसल्लामा पहिलो पटक गाड़ी पुगेको छ। नेपाली सेनाले कर्णाली करिडोरको निर्माण शुरू गरेको हुम्लाको सल्लीसल्लासम्मको 122 किलोमिटर सड़क 6 वर्षमा निर्माण सम्पन्न भएपछि हिजो पहिलो पटक यात्रुवाहक बस पुगेको हो। कर्णालीको जीवनरेखाका रूपमा हेरिएको कर्णाली करिडोरको विकासले गति लिएसँगै वर्षौंपछि हुम्लामा गाड़ी पुगेपछि स्थानीयले बाजागाजासहित स्वागत गरेका थिए। नेपाली सेनाले कालीकोटको हुल्म बाजुरा हुँदै हुम्लाको सल्लीसल्ला सड़कसम्म ट्र्याक खोलेपछि हुम्ला जिल्लामा पहिलो पटक यात्रु बस चंखेलीको सल्लीसल्ला पुगेको चंखेली गाउँपालिका चारका नन्दबहादुर साईले बताउनुभयो। सुर्खेतबाट हिँडेको दुई दिनमा यात्रुवाहक बस हुम्लाको अधानचुली गाउँपालिकामा पुगेको पनि साईले जानकारी दिनुभयो। सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर शाहबीच हिजो भेटवार्ता भएको छ। सिंहदरबार स्थित सभामुखको कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले नेपाल र पाकिस्तान बीच 61 वर्ष लामो कूटनीतिक सम्बन्ध रहिआएको बताउनुहुँदै दुई देशबीच कृषि, हाइड्रो पावर, पर्यटन, सूचना प्रविधि लगायतका क्षेत्रमा सहकार्य गर्न सकिने बताउनुभयो। भेटमा पाकिस्तानी राजदूत हैदर शाहले आफ्नो कार्यकालमा नेपालमा व्यापार, पर्वतारोहण, जलविद्युत लगायतका क्षेत्रमा सहकार्यका लागि गुणात्मक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। बाँकेमा 12 किलो चरेससहित दुईजना पक्राउ परेका छन्। कोहलपुर नगरपालिका 12 चप्परगौड़ी स्थित न्यू सुदूरपश्चिम बाजुरा स्टाफ होटलको कोठाबाट रोल्पाको सुनिल स्मृति गाउँपालिका 7 घर भएका रुद्र बहादुर बुढा र रूकुम पूर्वको भूमि गाउँपालिका 7 घर भएका रवि पुनलाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ। छिमेकी राष्ट्र भारतमा कोरोनाको दोस्रो लहर शुरू भएसँगै सीमावर्ती जिल्ला कञ्चनपुरमा विशेष सतर्कता अपनाइएको छ। कञ्चनपुरबाट संवाददाता कृष्ण साउदको यो रिपोर्ट।
छिमेकी राष्ट्र भारतमा कोरोनाको दोस्रो लहर शुरू भएसँगै सीमावर्ती जिल्ला कञ्चनपुरमा विशेष सतर्कता अपनाइएको छ। कञ्चनपुरको प्रमुख सिमानाका गड्डाचौकी र गौरीफन्टामा हेल्थ डेस्क र हेल्प डेस्कको स्थापना गरी भारतबाट आउने नेपालीहरूको स्वास्थ्य परीक्षण र अभिलेखीकरण गर्ने गरिएको छ। गड्डाचौकी हेल्थ डेस्कले भारतका कोरोना प्रभावित शहरबाट आउने व्यक्ति र उच्च ज्वरो आएका व्यक्तिहरूको एन्टिजेन परीक्षण गर्ने गरेको स्वास्थ्य कर्मी निर्मला जोशीले बताउनु भएको छ।
त्यो ठाउँको पनि हामीले एन्टिजेन टेस्ट गर्ने गरेका छौँ। अहिलेसम्म 500 जना हामीले एन्टिजेन टेस्ट गरिसकेका छौँ, त्यसमध्ये 4 जना पोजिटिभ आएको छ।
जनस्वास्थ्य कार्यालय कञ्चनपुरका कोरोना फोकल पर्सन सिद्धराज भट्टले गड्डाचौकी नाका र गौरीफण्डा नाकामा स्थापना गरिएको हेल्थ डेस्कलाई पुनः सक्रिय गर्दै भारतको उच्च जोखिम भएका शहरबाट आउने व्यक्तिहरूको एन्टिजेन परीक्षण शुरू गरिएको र कोरोना पोजिटिभ देखिए महाकाली अस्पतालको आइसोलेसन सेन्टरमा राख्ने व्यवस्था गरिएको बताउनु भएको छ।
नाका गड्डाचौकी र पुनर्वासमा रहेको गौरीफण्डा नाकामा हेल्थ डेस्क पुनः सक्रिय गर्दै चेक जाँच गर्ने र उहाँहरूको सीमानाकामा एन्टिजेन टेस्ट गर्ने कामहरू भएको छ र त्यसरी टेस्ट गर्दा पोजिटिभ देखियो भने महाकाली अस्पतालको आइसोलेसनमा राख्ने।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले गड्डाचौकी र गौरीफण्डा नाका भएर भारतबाट दैनिक हजारौं मानिसहरू नेपाल प्रवेश गर्ने गरेको भए पनि स्वास्थ्य परीक्षणको उचित व्यवस्थापनका कारण अहिलेसम्म ठूलो क्षति बेहोर्नु नपरेको बताउनु भएको छ।
नाकाबाट नेपाल प्रवेश गर्ने हजारौंको दैनिकी छ, यसले गर्दाखेरि हामी पनि जोखिममा अवश्य पनि छौँ र अहिलेसम्मको व्यवस्थापनले कञ्चनपुर जिल्लाले ठूलो क्षति बेहोर्नु परेको छैन तर सजगता अपनाउनु पर्ने चाहिँ अवस्था छ। त्यसकारण हामी होली लगायतका अन्य चाडपर्वहरूमा भिडभाड नगर्ने,
सबैले आफ्नो र आफन्तको जीवन रक्षाका लागि स्वास्थ्य मापदण्डको पालनामा विशेष ध्यान दिनुपर्ने जरुरी देखिन्छ। कृष्ण सिंह साउथ, रेडियो नेपाल, कञ्चनपुर।
नवलपरासी बर्दघाट सुस्ता पश्चिमको रामग्राम नगरपालिकामा शहरी पूर्वाधार निर्माणका लागि विश्व बैंकको सहयोगमा सञ्चालनमा आएको नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजना र नगरपालिका बीच सम्झौता भएको छ। आयोजना मार्फत रामग्रामलाई 62,22,00,000 रूपियाँ अनुदान सहयोग प्राप्त हुनेछ। नवलपरासीको रामग्राम नगरपालिकामा शहरी पूर्वाधार निर्माणका लागि विश्व बैंकको सहयोगमा सञ्चालनमा आएको नेपाल शहरी शासकीय तथा पूर्वाधार कार्यक्रम प्रभावकारी हुने बताइएको छ। सुदूरपश्चिम प्रदेशको हिजोको बैठकमा प्रदेश लोकसेवा आयोग ऐन 2076 संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको छ। आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाहले संशोधन गर्न बनेको उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेश गर्नुभएको थियो। विधेयकको दफा 110 निलम्बन गरेर प्रदेशसभामा विधेयक पारित गरिएको हो। प्रदेश लोकसेवा आयोगका अध्यक्ष र सदस्यलाई शपथ ग्रहण गराउने सम्बन्धी व्यवस्था विधेयकमा छुटेकाले प्रदेश लोकसेवा आयोग ऐन 2076 संशोधन गर्न बनेको विधेयकको आवश्यकता परेको हो। हिजोको बैठकमा यसअघिका विभिन्न बैठकमा प्रदेशसभा सदस्यद्वारा उठाइएका विषयको जवाब दिनुहुँदै सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले मन्त्रालयबाट कोरोना भाइरसको संक्रमण रोकथाम व्यवस्थापन लगायत आवश्यक काम भइरहेको स्पष्ट गर्नुभयो। अब केही अन्तर्राष्ट्रिय समाचार। अफगानिस्तानको जाबुल प्रान्तमा भएको सुरक्षा कार्यवाहीमा परि कम्तीमा 27 लड़ाकु मारिएका छन्। सरकारी सुरक्षा निकायले चलाएको सुरक्षा कार्यवाही अभियानका क्रममा उनीहरूको मृत्यु भएको हो। सेनाले जारी गरेको वक्तव्यका अनुसार सुरक्षा कार्यवाहीका क्रममा अरू 18 लड़ाकु घाइते भएका छन्। लड़ाकुहरूले प्रयोग गर्ने गरेको मोटरसाइकल, विस्फोटक पदार्थ तथा अन्य हतियारहरू समेत सुरक्षाकर्मीले नष्ट गरेका छन्। सुरक्षा कार्यवाहीका क्रममा सरकारी सुरक्षाकर्मीतर्फ भएको क्षतिका बारेमा भने सेनाको वक्तव्य मौन रहेको छ। अमेरिकामा महामारीपछि गत साता बेरोजगारको संख्या पहिलो पटक 7,00,000 भन्दा कम रेकर्ड गरिएको छ। एक साताको अवधिमा बेरोजगार दावी गरी निवेदन दिनेको संख्या 6,84,000 कायम भएको अमेरिकी प्रशासनले जनाएको छ। अमेरिकामा महामारीका कारण बेरोजगार दरमा कमी आउने सम्भावना नरहेको भनी तथ्याङ्क विश्लेषकहरूले बताइरहेको समय यो साता बेरोजगार संख्या 7,00,000 भन्दा कम हुनुलाई अमेरिकामा कोविड 19 विरूद्धको खोप अभियानको सफल प्रभाव भनिएको छ। यससँगै महामारीका कारण रुग्ण बनेको अमेरिकी अर्थतन्त्रमा यो वर्ष सुधार आउने प्रक्षेपण पनि तथ्याङ्कले देखाएको विश्लेषक बताएका छन्। अब आर्थिक समाचार।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व चुहावट नियन्त्रणका लागि सरकारले सबै सामर्थ्य प्रयोग गर्ने बताउनु भएको छ। केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा अर्थमन्त्री पौडेलले व्यवसाय अभिवृद्धि र संरक्षणलाई पनि उत्तिकै ध्यान दिँदै राजस्व चुहावट नियन्त्रणका लागि शक्तिका साथ प्रस्तुत हुने बताउनुभयो। अर्थमन्त्री पौडेलले निर्दोष नपरून् र दोषीले उन्मुक्ति नपाउने गरी काम गर्न निर्देशन दिँदै राजस्व परिचालनमा नकारात्मक असर नपरोस् भन्नेमा पनि सजगता अपनाउन विभागहरू र सुरक्षा निकाय आग्रह गर्नुभयो। बैठकमा अर्थ सचिव शिशिर कुमार ढुंगानाले मन्त्रालय, विभाग र सुरक्षा निकायबीच सूचना आदान प्रदान गर्न आवश्यक रहेको बताउनुभयो। राजस्व सचिव रामचरण पुडा सैनीले सुहावट नियन्त्रणका लागि नीतिगत र प्रणालीगत सुधार भइरहेको बताउनुभयो। त्यस अवसरमा गृह सचिव महेश्वर नेउपानेले दोषीलाई कानून अनुसार कार्यवाही गरिने बताउनुभयो। बैठकमा अर्थ मन्त्रालय, राजस्व व्यवस्थापन महाशाखाका प्रमुख रामेश्वर दंगाल, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुर लगायतका वक्ताले जिल्ला स्तरमा रहेका सुहावट नियन्त्रण समितिहरूलाई प्रभावकारी बनाइनुपर्ने बताउनुभयो। साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक 21.29 अंकले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बुधबार 2570.26 बिन्दुमा बन्द भएको नेप्से बिहिबार 21.29 अंकले घटेर 2548.96 बिन्दुमा झरेको छ। बिहिबार 208 कम्पनीका 6,50,00,000,00,000 रूपियाँ बराबरका शेयर खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। बिहिबार नेप्से ओह्रालो लागे पनि चन्द्रगिरी हिल्स, सपोर्ट माइक्रो फाइनेन्स र ओमी लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
सुरेन्द्र मणि त्रिपाठी आर्थिक समाचारका साथमा अब खेल समाचार।
नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्रिदेशीय सिरिज खेल्ने भएको छ। नेपालले नेदरल्याण्ड र मलेसियासँग त्रिदेशीय सिरिज खेल्ने तयारी भइरहेको क्यानले जनाएको छ। नेपालले टियु क्रिकेट मैदानमा अप्रेलको मध्यतिर सिरिज खेल्नेछ। क्यानले दुई दिन अघि सिरिजको मिति सार्वजनिक गर्ने तयारी गरेको थियो, तर नेपालमा कोरोना भाइरसको महामारीको दोस्रो चरणको संक्रमण बढ़िसके सिरिजको अन्तिम निर्णय क्यानले लिन नसकेको हो। नेदरल्याण्ड र मलेसियाले क्यानको प्रस्तावलाई सहजै स्वीकार गरिसकेको छ। पछिल्लो समय नेपालमा बढ़दो कोरोना प्रभावका कारण थप केही समय कुर्नुपर्ने भएको छ। सबै तयारी भए पनि कोरोना प्रभावका कारण रोक्नु परेको हो। अप्रिलमा सिरिज हुने पक्का भएसँगै क्यानले खेलाड़ीको प्रशिक्षण पनि शुरू गर्ने तयारी गरेको छ। यसअघि ओमनमा हुने सिरिजका लागि क्यानले बन्द प्रशिक्षण शुरू गरेको थियो, तर ओमन सिरिज अनिश्चितकालका लागि स्थगित भएपछि क्यानले बन्द प्रशिक्षण पनि स्थगित गरेको थियो। नेपाली क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त भएपछि प्रशिक्षक डेभ बार्टमोरको यो पहिलो प्रतियोगिता हुनेछ। चितवनमा हुने चितवन प्रिमियर लीग क्रिकेट आगामी डिसेम्बरमा हुने भएको छ। अघिल्लो वर्ष कोरोनाका कारण स्थगित भएको प्रतियोगिताको दोस्रो संस्करण डिसेम्बरमा गर्ने आयोजकले विज्ञप्तिमा उल्लेख गरेको छ। पहिलो संस्करण सफल भए पनि कोरोनाका कारण दोस्रो संस्करण स्थगित भएको थियो, तर अब डिसेम्बरमा दोस्रो संस्करण गरिने भएको छ। यसपटक यो प्रतियोगिता गौतम बुद्ध क्रिकेट रंगशालाको नमूना मैदानमा हुनेछ। प्रतियोगिताका लागि खेलाड़ी अक्सनबाट नै छानिने बताइएको छ। आयोजकले अहिलेको अवस्थामा प्रतियोगिता डिसेम्बरमा गर्ने भने पनि त्यो बेलासम्म कोरोनाको प्रभाव कस्तो हुन्छ भनेर पनि विचार गर्ने बताइएको छ।
अझै बम खेल समाचारका साथमा अब मौसम। आज देशका पहाड़ी भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश एकका एक दुई स्थानमा हल्का वर्षा हुने र अन्य भागमा मौसम प्राय सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 28.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 9.5 डिग्री सेल्सियस, अहिले बिहानको सापेक्षिक आर्द्रता 68%, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:01 भयो भने सूर्यास्त भरे साँझ 6:18 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा नेपाल पशुजन्य उत्पादनमा आत्मनिर्भर भएको घोषणा। नेपालमा रासायनिक मल उद्योग निर्माण प्रक्रिया शुरू भएको र कृषि उत्पादन बढ़ाएर निर्यात बढ़ाउन सरकारले ध्यान दिएको प्रधानमन्त्री ओलीको भनाई। सत्तारूढ़ नेकपा एमालेको संसदीय दलको बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने। वरिष्ठ नेता माधव कुमार नेपाल सहित चारजना नेताबाट स्पष्टीकरण प्राप्त भएको एमाले मुख्यालयद्वारा जानकारी। रेशम चौधरीको रिहाई सहितका टीकापुर घटनाका मुद्दा सम्बोधन गर्न वार्ता टोली गठन गर्ने गृहमन्त्री रामबहादुर थापाको आश्वासन। विद्यालयमा पठन पाठन गर्दा भीड़भाड़ नगर्न र जनस्वास्थ्य एवं स्वास्थ्य सुरक्षाका मापदण्ड कड़ाईका साथ पालना गर्न शिक्षा मन्त्रालयको आग्रह। र अफगानिस्तानमा सुरक्षा कार्यवाहीमा कम्तीमा 27 जना लड़ाकूको मृत्यु। यसका साथै बिहान 7 बजेको समाचार यहीँ पूरा हुन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।